इसके बाद नेक्स्ट स्टेप लीजिए, अहमकों की हम नशीनी से हुस्नो मलाल होता। जी दुआ कीजिए कि अल्लाह हमारे इर्द गिर्द वाले लोगों को समझदार कर दे। याद रखिए ये बहुत बड़ा अजाब होता है कि आपके इर्द गिर्द अहमक हों, और बड़े से बड़ा अहमक भी खुद को अहमक नहीं समझता। उनको क्या लगता है, कहते हम तो बहुत अक्लमंद हैं, बहुत समझदार हैं। आप छोटे से बच्चे से पूछे, वो कहते हैं जब मैं छोटा होता था, वो जब मैं बेबी होता था, जब मुझे समझ नहीं थी, जब मुझे ये नहीं था और वो नहीं था। बिल्कुल इसी तरह से आपकी मेरी जिंदगी में इर्द गिर्द लोग कैसे हैं, आप बिल्कुल वैसा ही रिएक्ट करेंगे। आप खुद ब खुद महसूस कीजिए आपकी जिंदगी में अगर अच्छे फैसले हैं तो मान लीजिए आपके इर्द गिर्द के लोग समझदार हैं, और आप अच्छे अच्छे काम करते करते उलट कर दूसरी तरफ निकल जाते हैं तो मान लीजिए कि आपके मुशीर वजीर भी कोई अच्छे वाले लोग नहीं है। करना क्या है कि अपने इर्द गिर्द लोगों की भीड़ जमा करने की बजाय चंद खैर फैलाने और खैर के लिए कटने मरने वाले लोग रख लीजिए, तो इंशाल्लाह आपकी भी दुनिया जन्नत बनेगी। इमाम अहमद कहते हैं, सख्त दिल अहले बिदत और अहमक होते हैं, जो मशरब में मुख्तलिफ हों, जिनके तसरुफात अच्छे ना हों। मशरब के तक पीना खाना यानी तसरुफात, चीजों को इस्तेमाल करना, कहने का मतलब है कि सख्त दिल लोगों से दूर रहो। गोया कि वो लकड़ी के खोखले गट्ठे हैं। सूरत मुनाफिकून में अल्लाह ने मुनाफिक के लिए यही बात कही, इन्हें कोई बात समझ ही नहीं आती। जी ला यफकहून हदीस, ऐसे लोगों के बारे में इमाम शाफी रहमतुल्लाह कहते हैं, सख्त दिल आदमी मेरे पास बैठता है तो मुझे लगता है कि जमीन इसकी जहत में डावाडोल हो रही है। अल्लाह हुक्म, यानी पसंद ही नहीं करते कि कोई सख्त दिल इनके पास बैठे। आमश किसी ऐसे आदमी को देखते तो ये आयत पढ़ते, रब्बन अक्षिफन अलअज़ाब इन्ना मोमिनून, ए हमारे रब हम तो मोमिन हैं, हमसे इस अजाब को दूर फरमा दे। ऐसे लोगों के बारे में एक शायर ने कहा है कि इनकी तूल कामती यानी इनके लंबे कद, या पस्त कामती यानी छोटे कद को मत देखो, इनके जिस्म खच्चरों के और अकल चिड़ियों जितनी है। मुराद एक ऐसे लोग जितने भी खूबसूरत क्यों ना हो, कितने चौड़े चकले और दुबले पतले क्यों ना हो, ये अजाब है। यानी बुरी दोस्तियां बंदे के लिए अजाब होती हैं। इब्ने तैमिया रहमतुल्लाह फरमाते हैं कि सख्त दिलों की हमनशीनी एक बुखार है जिसे अर्रबा कहते हैं। जब इन लोगों को देखें जो हमारी आयात में घुसते हैं तो इनसे एराज कर लीजिए, इनके साथ ना बैठें। बुरे हमनशीन की मिसाल ऐसी है जैसे भट्टी झोंकने वाला, ऐसा शख्स जो फजाइल से खाली हो, जो कदरों का लिहाज ना करता हो, जो अपनी शहवतों और ख्वाहिशात के पीछे चलता हो, दिलों पर गिरां गुजरता है, इनके साथ ना बैठो। यहां तक कि ये किसी दूसरी बात में ना लग जाएं, तब तुम इन्हीं की तरह होंगे। ऐसे आदमी से खिताब करके एक शायर ने उसे कहा कि तुम देखने में इंसान लगते हो लेकिन तुम्हारा शुमार हाथियों में होता है। इब्ने कय्यम रहमहुल्लाह कहते हैं, ऐसे आदमी से पाला पड़े तो जिस्म से तो वहां रहो, रूह कहीं और हो। यानी कभी इंसान वाकई ऐसे लोगों में घेर दिया जाता है तो क्या करे, बस जिस्म से तुम उनके साथ हो, रूह तुम्हारी अच्छे लोगों के साथ हो, जहनन वहां से मुंतकिल हो जाओ। मुराद ये कि तुम्हारा जहन उनके साथ ना हो, इसको देखो नहीं, इसकी सुनो नहीं, हत्ता कि अल्लाह ताला तुम्हारे और इनके बीच कोई रास्ता खोल दे। यानी अगर कंपनी बदल नहीं सकते तो फिर जहनी तौर पे उनकी बातों को सुनना और कबूल करना छोड़ दो। जिनके दिल गाफिल हैं इनकी इताअत न कीजिए, जो अपनी ख्वाहिश के पीछे चलता है, जिसका मामला इफरात और तफरीत वाला। सूरत काहफ में हर जुमे को आप ये बात सुनते और पढ़ते होंगे। तो क्या सीखा कि अहमकों की हमनशीनी से बंदे के दिल पर हुजन और मलाल आता है, गुस्सा आता है, और यकीन कीजिए कि बैड कंपनी से बुरी सजा और आजमाइश कोई नहीं। तहमक दोस्त से दाना दुश्मन बेहतर है। बचपन से आपने वो कहानी सुनी होगी कि दो दोस्त कहीं जा रहे थे और एक तो बहुत ही ना समझ था, दूसरा समझदार था। इसको साथ लगाए रखता होगा बेचारा कि चलो कभी इसको भी समझ आ जाएगी, और एक दिन सफर के दौरान किसी भी जगह सर तकिए पर रख कर सो गया, और ये दूसरा जाग रहा था जो अहमक था। और उस समझदार दोस्त की आंख कब खोली, जब इसके माथे से खून टपक रहा। हुआ क्या कि नींद में जब एक मक्खी उस शख्स के माथे पे बैठी तो अहमक दोस्त ने मक्खी उड़ाने के लिए अपने दोस्त के सर पे पत्थर मार दिया। अल्लाह हमें ऐसे बेअक्लों से बचाए। तो बेअक्ली और बदनसीबी इंसान के लिए नुकसान का जरिया बनती है। ऐसे दोस्त बकजियां करते हैं, सख्त दिली और बदकलामी की नौबत पैदा हो जाती है ऐसे लोगों में। सुस्ती और काहली आपका रास्ता देख लेती है और फिर बिदात की रगबत होती है, यानी फिर मुश्किलात वाला दीन नहीं सहूलतों और आसानियों वाला मैन मेड वर्जन लोगों को अच्छा लगता है। सूरत आराफ 199 में अल्लाह ताला ने फरमाया, हुजिल अफवा मुर बिल उर्फी वारे दनिल जाहिलीन, अफ इख्तियार करो और नेक काम करने का हुक्म दो और जाहिलों से किनारा कर लो। क्यों? इसलिए कि अहमकों से बहस और मुबासा करने से फायदे से ज्यादा नुकसान होगा, इसलिए बहस नहीं करनी चाहिए। दूसरी बात इसमें क्या है कि इनकी बेहुदा महफिलों का हिस्सा न बने और इसलाह की खातिर तालीम और तरबियत करते रहें, इसी से इंशाल्लाह फायदा होगा। फिर इसी तरह एक हदीस है, अल्लाह के नबी ने फरमाया, नेक और बुरे दोस्त की मिसाल मुश्क साथ रखने वाले और भट्टी झोंकने वाले, जो आप पीछे भी पढ़ चुके हैं, बुखारी की रिवायत है 5534। तो बुरी दोस्तियां कपड़े जलाती हैं, धुआं जाता है नाक में, और अच्छी दोस्तियां बंदे को खुशबू और इतर की महफिलों में ले जाती हैं। अल्लाह हमें अच्छी दोस्तियां अता फरमाए। आप कहते हैं दोस्ते तो पहले ही हैं, क्या करें, उनको अच्छा कर लीजिए, खुद ही छूट जाएंगी अगर उनमें खैर नहीं होगी। आप ना छोड़िए, क्योंकि आपने छोड़ दिया तो आपने तो हुज्जत तमाम कर दी उनपे कि अब आपको तो अच्छा बनना ही नहीं। थोड़ा सा गौर कीजिए कि आपकी दोस्ती किन से है। जी अगला टॉपिक लेते हैं, मुसीबत जदों से चंद बातें, कि जिसको लगता है कि वो किसी मुसीबत में है वो क्या करे। हदीस कुदसी में वारित है कि दुनिया में जिसके महबूब को मैंने ले लिया हो फिर वो सवाब की उम्मीद में सब्र करे तो इसके बदले में इसे जन्नत दूंगा। बुखारी की रिवायत है। अल्लाह ना करे कोई ऐसी आजमाइश आए, और अगर आ जाए तो सब्र कीजिए। शायर कहता है, तुम्हारी जिंदगी भी मेरे लिए इबरत और नसीहत थी, लेकिन मरने के बाद अब तुम और बड़े वाइस हो गए हो। बड़ी बात है, और मुझे तो हदीस ही याद आ गई कि कफा बिल मौत वा इजा, मौत अपनी जगह एक बहुत बड़ा वाइस है। एक सही हदीस में ये भी है कि जिसकी दो प्यारी चीजें यानी आंखें मैंने ले ली, इनके बदले इसे जन्नत दूंगा। निगाहें असल में अंधी नहीं होती, बल्कि सीनों में रहने वाले दिल अंधे हो जाते हैं, ये भी कुरान पाक में ही है। एक और सही हदीस में है कि अल्लाह अज़्ज़ा वजल जब किसी मोमिन बंदे के बेटे की रूह कब्ज कर लेता है तो मलाइका से कहता है कि तुमने मेरे मोमिन बंदे के बेटे की रूह कब्ज कर ली। वो कहते हैं जी हाँ। फरमाया तुमने इसके जिगर का टुकड़ा ले लिया। कहते हैं जी हाँ। तो फरमाता है मेरे बंदे ने क्या कहा, यानी जब उसको ये खबर पहुंची तो क्या कहा। वो कहते हैं इसने तेरी हम्द की यानी अल्हम्दुलिल्लाह कहा और इन्ना लिल्लाह पढ़ा। तब अल्लाह ताला फरमाता है कि मेरे बंदे के लिए जन्नत में घर बना दो और इसका नाम बैतुल हम्द रख दो। तिर्मिज़ी की ये रिवायत है। बड़े आला मुकाम की बातें हैं। आम तौर पे तो 1000 दफा अल्हम्दुलिल्लाह की तस्बीह पढ़ लें, आसान है। कोई गम पहुंचे और फिर कही अल्हम्दुलिल्लाह, और अगर आप पढ़े तो लोग कहेंगे हैं आप अल्हम्दुलिल्लाह कह रहे हैं, यानी किसी का कोई फौत हो जाए और आप सुनके के अल्हम्दुलिल्लाह, तो लोग तो आप पे वो फतवे कसेंगे कि अल्लाह की बना। एक असर में ये भी आया है कि मुसीबत जदों के सवाब और अच्छे इंजाम को देखकर क्यामत के दिन लोग तमन्ना करेंगे कि इन्हें कैंचियों से काट दिया जाता, सब्र करने वालों का अजर बगैर हिसाब के पूरा पूरा दिया जाता। तुमने जो सब्र किया है इस पर तुम्हें सलाम हो, ए हमारे रब हमारे ऊपर सब्र उंडेल दे। सब्र करो और सब्र अल्लाह के जरिए हो, सब्र करो बिला शुबा अल्लाह का वादा हक है। हदीस में आया कि जितनी बड़ी आजमाइश होगी उतना ही अजर मिलेगा। अल्लाह ताला जब किसी कौम से मोहब्बत करता है तो इनको इब्तिला में डालता है। जो राजी हो जाए इससे अल्लाह राजी होगा, जो नाराज हो इससे अल्लाह नाराज होगा। ऐ अल्लाह हमें राजी भी कर दे और हमसे राजी भी हो जा। रादियतम मर्दी या बना दे हमें। मसाइब में सबर, तकदीर और अजर तीन चीजें हैं। आदमी को जानना चाहिए कि जिसने दिया उसी ने ले लिया, जिसने लिया उसी ने दिया। यही तो है इन्ना लिल्लाहि इन्ना इलैहि राजिऊन। हमें सलमा की बात याद आ गई कि अपने शोहर को कहती है, ये तो बताओ कि तुम्हारे पास किसी ने कोई अमानत रखवाई हो और वो वापस लेने आ जाए तो क्या करोगे। कहा शुक्र करेंगे। कहा पे शुक्र करो कि अल्लाह ने जो बेटे की अमानत रखवाई थी वो रात को वापस ले ली। क्या वो औरतें थी, क्या उनके हौसले थे। अल्लाह ताला तुम्हें हुक्म देता है कि अमानते अमानत वालों को लौटा दो, तो हमने भी अल्लाह की अमानत उनको दे दी। बकौल शायर, मालो रहलो याल सब अमानत हैं और उस दिन सब अमानतें वापस होनी हैं। तो एक दिन तो ये हो गई, जब भी कोई अपना प्यारा जाए, अल्लाह ना करे जाए, बच्चे चले जाएं, पोते नवासे चले जाएं, कोई छोटा कोई बड़ा, तो उस दिन ये कहकर सब्र ले लिया करे कि अल्लाह की अमानत ही उसने ले ली और शुक्र है कि अमानत सही तौर पर अपनी जगह पे पहुंच गई। कितना सुकून मिलता है अगर किसी ने कुछ रखवाया और वो वापिस लेने आ जाए। कहते हैं शुक्र है भाई, अपनी चीज का फिक्र कम होता है, दूसरों की ज्यादा होता है। तो क्या पता चला कि मुसीबत में करने के तीन काम, तकदीर पर ईमान, सब्र जमील और अजर की उम्मीद। साथ भी नबी वक्कास कहते हैं कि मैंने अर्ज किया, अल्लाह के रसूल سب سے زیادہ مصیبت کس پر آتی ہے؟ تو اللہ کے نبی کا جواب سنیے، آپ نے فرمایا کہ انبیاء اور رسل پر، پھر جو ان کے بعد مرتبے میں زیادہ ہیں، پھر جو ان کے بعد ہیں۔ بندے کی آزمائش اس کے دین کے مطابق ہوتی ہے، اگر بندہ اپنے دین میں سخت ہے تو اس کی مصیبت بھی سخت ہوتی ہے، اور اگر وہ اپنے دین میں نرم ہوتا ہے تو اس کے دین کے مطابق مصیبت بھی ہوتی ہے۔ پھر مصیبت بندے کے ساتھ ہمیشہ رہتی ہے، یہاں تک کہ بندہ روئے زمین پر اس حال میں چلتا ہے کہ اس پر کوئی گناہ نہیں ہوتا۔ یہ ترمذی کی روایت 2398 تھی۔ تو راضی رہیے، راضی کر دیے جائیں گے، کیا فرق پڑتا ہے؟ 4 دن ہے نا، خوشیوں میں گزرے تو اور دکھ ہوگا جاتے ہوئے۔ دیکھیے، آپ کسی گھر میں بہت خوش رہ رہے ہوں، ہر چیز جو آپ کی سہولت کی اور آسائش کی اور آرائش کی اور زبائش کی، وہاں سے جانا پڑے، کیسا لگتا ہے؟ اور اس کے برعکس تنگ گھر، گندا، چوہوں سے بھرا پڑا، بیکار، فضول، کوئی کہتا ہے نکلو، آپ کہیں گے کل کے جاتے، آج ہی چلتے، آج کی رات بھی ہم یہاں نہیں رہتے۔ تو دنیا کو آپ جیسا مرضی بنا لیں، سمجھ تو سب کو آتی ہے۔ کیا سیکھا؟ صبح شام کے اذکار لازمی پڑھنے ہیں، تلاوت قرآن کے ساتھ تدبر قرآن بھی کرنا ہے، اپنے ایمان کا جائزہ بار بار لینا ہے، ریاکاری اور شہرت سے بچنا ہے، احمقوں کی صحبت اختیار نہیں کرنی۔ اللہ تعالیٰ ہمیں ان کاموں میں کامیاب کر دے۔ اگلا ٹاپک تو بہت ہی خوبصورت ہے، اور وہ ہے توحید کی تجربہ گاہیں۔ یہ کیا ہوتی ہیں؟ زندگی کے وہ مقام جہاں آپ کی توحید کا امتحان ہوتا ہے، اور جس کو اللہ تعالیٰ حضرت ابراہیم کے ساتھ کیسے جوڑتے ہیں کہ وَاِذِبْتَلٰى اِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَاَتَمَّهُنَّ، جب کبھی بھی میں نے ابراہیم کو آزمایا تو وہ اس آزمائش میں پورے اترے، یعنی سارے امتحانوں میں فرسٹ کلاس پاس ہو گئے۔ جن مقامات پر توحید کا امتحان ہوتا ہے ان میں سے یہ ہے کہ لوگوں کی تکلیف کو برداشت کیا جائے، درگزر سے کام لیا جائے، درگزر میں دل کی صفائی اور سلامتی بھی داخل ہے، اور یہ بھی کہ جو برا کرے اس کا بھلا چاہا جائے، اس سے نفع اور فائدہ پہنچایا جائے۔ یہی بڑا اور اعلیٰ مقام ہے جس کی ابتدا غصے کو پی جانے سے ہوتی ہے، یعنی جو آپ کو تکلیف دے رہا ہے آپ اسے تکلیف نہ دیں، پھر یہ کہ اس سے درگزر کریں، اس کی لغزش کو معاف کر دیں۔ اس کے بعد دوسرا درجہ لکھیے احسان کا، یعنی اس کی برائی کی جگہ آپ اس سے اچھائی کا سلوک کریں۔ والکاظمین الغیظ والعافین عن الناس واللہ یحب المحسنین، جی سورۃ آل عمران 134۔ بس جو کوئی معاف کر دے اور اصلاح کر دے تو اللہ کے ہاں اس کا بدلہ بہت ہے۔ چاہیے کہ لوگ معاف کر دیا کریں اور درگزر سے کام لیں، بالکل یہی حکم تھا ابو بکر کو بھی اور باقیوں کو بھی۔ پورا قرآن بھرا پڑا ہے اس بات سے کہ لوگوں کو معاف کر دیں، لیکن کیا حال ہے آج امت کا؟ ہم اللہ کے دین کے دشمنوں کے بارے میں کہتے ہیں جو مرضی کریں، جی ہمیں کیا، ہم کیوں برے بنے، مائنڈ یور بزنس، ڈونٹ ٹاک اباؤٹ ریلیجن، یہ نہیں وہ، اور ذرا کوئی ہماری ذات پہ بات کرے تو جواب میں 10 گولیاں چلانے کو تیار ہے، تیر چلائیں گے تانوں کے، ہاں ہاں مجھے یہ سمجھا۔ مجھے جیسے لگتا ہے کہ ہم سب سے زیادہ دفاع اپنا کرتے ہیں، اللہ ہمیں دین کے دفاع والا بنا دے۔ ایک اثر میں ہے کہ آپ نے فرمایا کہ بے شک اللہ نے مجھے حکم دیا ہے کہ جو مجھ سے کٹے میں اس سے جڑوں، جو مجھ پر ظلم کرے اس کو معاف کر دوں، اور جو مجھے محروم رکھے اس کو دوں۔ اس کے بعد تقدیر کا معاملہ، یعنی آپ اور میں ذرا سے اس پہ غور کریں، ہاں کیا اس حدیث پہ عمل کرنا آسان ہے؟ مرحلے 20 نفل پڑھنا آسان ہے، لیکن یہ ایک عمل بڑا مشکل ہے کہ کوئی رشتہ دار آپ سے کٹے اور آپ اس سے جڑے، آپ کہتے ہوں میں کیوں، میں اپنے گھر سے کھاتی ہوں، میں کسی کا دیا کھاتی ہوں، میں کو ڈرتی ہوں، میں کوئی چھوٹے باپ کی بیٹی ہوں، ہاں خود ہی دیکھیں گے۔ اور اللہ کے نبی کہہ رہے ہیں جو کٹے اس سے جڑو، جو ظلم کرے اس کو معاف کرو، جو محروم رکھے اس کو دیں۔ ہم کہتے ہیں ہاں، ہم کو اتنے گرے ہوئے ہیں، خام خواہ لوگ سر پہ چڑھتے ہیں کہ پتہ نہیں ہمارا ان کے بغیر کیا کم ہو گیا۔ اس کے بعد ایک تقدیر کا معاملہ ہے، یعنی جو تقدیر آپ کو پہنچی وہ اللہ کی قضاء و قدر سے ہے، آدمی تو محض سبب بن جاتا ہے۔ یہ لکھ لیں، لوگ کٹ پتلی ہیں، آپ کو زندگی میں کسی سے بھی کوئی دکھ پہنچا ہو، شوہر سے، بھائی سے، بہن سے، نوکر سے، مالک سے، دوست سے، پارٹنر سے، کسی سے بھی، یاد رکھیے وہ ایک سبب ہے، پیچھے حکم اللہ کا تھا، اس نے چنا اس کو آپ کو دکھ دینے کے لیے، ورنہ فیصلہ کرنے والا تو تنہا اللہ تعالیٰ ہے۔ لہذا اس کے فیصلے کو مان لیجئے، مان لیجئے، فائدہ ہوگا، پلیز ایکسیپٹ اٹ، اور اس کے آگے سر جھکا دیجئے۔ وَيُسَلِّمُهُ تَسْلِيمًا، آپ کے اندر کا گرج ختم ہو جائے گا، گلٹ ختم ہو جائے گا، کسی پہ احسان کرنے کی خوشی محسوس ہوگی۔ پھر یہ مقام ہے کہ پہنچنے والی تکلیف اور اذیت کو انسان اپنے گناہوں اور خطاؤں کا کفارہ سمجھ لے، اس سے آپ کی بدعمالیاں ختم ہوں گی، درجات بلند ہوں گے۔ ये भी एक अच्छी टिप है। ये सोचा करे कि मेरे ही साथ ऐसा क्यों हुआ, मेरी बहन के साथ ऐसा क्यों नहीं हुआ, मेरे भाई के साथ ऐसा क्यों नहीं हुआ। तो आप समझेंगे कि यकीनन मैंने कोई ऐसा गुनाह किया होगा कि जिसकी सजा में अल्लाह ने मुझे इस चीज में डालकर पाक कर दिया। और अल्लाह तो फरमाते हैं, वो लोग जिन्होंने हिजरत की और इन्हें इनके घरों से निकाला गया, मेरी राह में अजियतें दी गई, इन्हें जंग करनी पड़ी, वो कत्ल हुए, तो मैं यकीनन इनके गुनाहों का कफारा दूंगा। बहुत से मोमिनीन को हासिल होने वाली नेमतों हिकमत में ये भी है कि अदावत का बीज दिल से निकाल दिया जाए। अपने लिए दुआ करें, अल्लाह मेरे दिल से हर दुश्मनी का बीज निकाल दे, मुझे कोई बुरा ना लगे, मेरे लिए कोई चीज भी ना पसंदीदा ना रहे। और इस तरह से आप अच्छे से अच्छे बनते जाएंगे, लोगों में मोहब्बतें बांटेंगे और उनसे मोहब्बतें लेंगे। और इसको अल्लाह ने सूरह हामिम सजदा में क्या कहा, इत्फा बिल्लती ही आसन, बुराई को बहुत ही अच्छे तरीके से दूर करो, क्या होगा कि आपके और दुश्मन के बीच अदावत बिल्कुल खत्म होकर दिली दोस्ती हो जाएगी। कान्नहु वलीयुन हमीम, गर्म जोश दोस्त बन जाएगा आपका दुश्मन। मुस्लिम वो है जिसके हाथ और जुबान से मुसलमान महफूज रहे, ये भी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का कौल है। मतलब यह है कि दुश्मन से आप खंदा पेशानी, खुशी और नरमी के साथ मिलें, ताकि इसकी दुश्मनी की आग बुझ जाए, अदावत का आतिशदान ठंडा पड़ जाए। और अल्लाह ताला तो फरमाते हैं, और मेरे बंदों से कह दीजिए कि वो बहुत ही अच्छी बात मुंह से निकाला करें, क्योंकि शैतान आपस में फसाद डलवाता है। सूरत बनी इसराइल की आयत 53 इस बात का दर्स देती है कि जो मुंह में आए वो बोलना दिया करो, पहले तोलो फिर बोलो। बड़े भी यही कहा करते थे, अब जब बातें करनी इतनी आसान है, एक क्लिक में आप इन का जवाब पत्थर से दें, और चिट चैट से जितनी जिंदगियां खराब होती मैंने देखी हैं। आपको एक नसीहत करूंगी, अगर आप एक जवान सिस्टर हैं कि अभी जिनकी शादी नहीं हुई, या आप जवान बेटी की माँ हैं, बेटियों से कह दीजिए कि शादी के बाद कम अज कम 6 माह तक गैर जरूरी इस्तेमाल फोन का छोड़ दें, और खास तौर पर जब फिर शौहर बीवी दूर हों। सिर्फ उल्टी सीधी चिट चैट की वजह से घर टूटते मैंने भी देखे हैं। मुंह पे किसी को शटअप कहना बहुत बड़ी बात होती है, उर्दू में कहें तो बहुत ही मायूब बात होगी, लेकिन फोन पे कहना क्या मुश्किल है। तड़ाख करके आप फोन बंद कर दें, ये बड़ा आसान है, लेकिन सामने बैठे शौहर को ऐसा कहना बहुत बड़ी बात होती है। तो ये जो बातों के किए खम खाते हैं ना, फिर वो सारी जिंदगी हमारा टेस्ट कड़वा रखते हैं। शैतान का तो काम है, आपकी सीधी बात अगले को उल्टी दिखती है, उसकी उल्टी आपको सीधी, उसकी सीधी आपको उल्टी दिखेगी, यही कुछ होता रहता है। एक मुकाम ये है कि अपनी गलती मान ली जाए, जान लें फिर मान लें, और ये समझा जाए कि फलां जो नुकसान पहुंचा रहा है वो हमारे गुनाहों के बायस है। लेकिन ये तब होगा ना जब अंदर आजजी होगी, हम तो कहते हैं मेरे में तो कोई कमी नहीं, आई वॉज नॉट रॉन्ग, आई एम राइट 100% राइट, और फलां 100% रॉन्ग, नहीं 1% तो गुंजाइश दीजिए ना उनको, नहीं 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 इट्स नॉट, ही इज 100% रॉन्ग। जब आपकी टोन ही ये होगी तो मुझे बताइए कि फिर वो बेचारा अच्छा होके आपकी इस बात को गलत क्यों साबित करे। आपने तो खुद ही कह दिया कि उनके अंदर तो कोई बेहतरी की ना उम्मीद है ना गुंजाइश, तो इस तरह रिश्ते नहीं निपते। जब भी तुम्हें कोई मुसीबत लाहक होती है, इससे दुगनी तो पहले भी लाहक हुई है, और तुम पुकार उठते हो ये क्यों है, कह दो कि हाज़ा मिन इंदी अनफुसिकुम, ये तुम्हारे अपने पास से है। ग़ज़वे उहद के तनाजर में ये आयतें उतरी कि तुम भी तो एक इस तरह के कुछ काम पहले कर चुके ना, जो भी मुसीबत तुम्हें पहुंचती है वो तो तुम्हारे करतूतों का नतीजा होती है। इससे भी बड़ी बात यह है कि अजियत पर अल्लाह का शुक्र अदा किया जाए कि इसने आपको मजलूम बनाया है, जालिम नहीं। जी पीछे भी हजरत अली का कॉल मैंने आपके साथ शेयर किया था कि क्यामत के दिन मैं इस हाल में हूँ कि मैं मजलूम हूँ, ये मुझे गवारा है, पर मैं जालिम बन के नहीं आना चाहता। हमारे असलाफ यानी बड़ों में बास लोग ये दुआ करते थे, अल्लाहुम्मा जालनी मजलूमन ला जालिमन, अल्लाह मुझे मजलूम तो बना दे जालिम ना बनाना। ये आदम के दो बेटों की भी कहानी थी कि इसमें जो बेहतर था, उसने अपने भाई से कहा था, अगर तुम मुझे कत्ल करने के लिए मेरी तरफ हाथ बढ़ाओगे तो मैं तुम्हें कत्ल करने के लिए दस्तराजी नहीं कर सकता, बेशक मैं अल्लाह रब्बुल आलमीन से डरता हूँ। तो बात यह है कि अल्लाह का खौफ बंदे का हाथ थाम लेता। इससे भी बड़ा और लतीफ मुकाम ये है कि जो तुम पर जुल्म करे और ईजा पहुंचाए, इस पर रहम करो, क्योंकि वो काबिल रहम ही है। एक मुसलमान को अजियत देने, इस पर इसरार करने और धड़ल्ले से तकलीफ पहुंचाने वाला काबले रहम ही होता है। इसके लिए नरम गोशा रखिए और इस गलत तसव्वुर से इसे निजात दिलाइए। हदीस में आए कि अपने भाई की मदद करो, जालिम हो या मजलूम। रिवायत के मुताबिक मस्तुख से गलती हुई, कौन थे ये, ابو بکر صدیق کے رشتہ دار. حضرت عائشہ کے سلسلے میں ان کے رویے سے ابو بکر صدیق کو تکلیف پہنچی. ابو بکر ہی مستوں کے اخراجات اٹھاتے تھے. اب انہوں نے ان پر خرچ نہ کرنے کی قسم کھا لی تو اللہ کا یہ قول نازل ہوا، تم میں سے جو وسعت والے ہیں وہ قرابت داروں، مساکین اور مہاجرین پر اللہ کی راہ میں خرچ نہ کرنے کی قسم نہ کھائیں، انہیں معاف کر دیں، درگزر کریں. کیا تم نہیں چاہتے کہ اللہ تمہاری غلطیوں کو معاف کر دے؟ اللہ یحبونا. تو یاد رکھیے گا، قسم کھانی بڑی آسان ہے. لیکن ابو بکر نے اس کو کھانے کے بعد کیا کیا؟ یہ آیت سن کر ابو بکر نے فرمایا، کیوں نہیں، میں بھی تو یہی چاہتا ہوں کہ اللہ میری لغزشیں معاف فرمائے. چنانچہ مستوں کا خرچہ پھر سے دینے لگے اور ان کو معاف کر دیا. اللہ ہمیں بھی اتنی جلدی سے ایکسیپٹ کرنے والا بنا دے. ہم تو اللہ کے حکم سن کے کہتے ہیں ہاں جی، آپ کو پتا ہو نا، آپ پہ بیتے تو پھر پتا چلے، مجھے پتا، آئی نو مائی سیلف، کتنا صبر کر رہی ہوں آپ کے ساتھ. ہماری تو ٹون کے اندر ہی تکبر ہے، ہمیں کمی توفیق ملتی ہے. قرآن کی آیتیں پڑھ سن کر بھی اپنے آپ کو غلط سمجھتے ہوئے، غلط دیکھتے ہوئے، مانتے ہوئے ہم کہتے ہیں نہیں سب غلط، میں ٹھیک، بس آئی ایم رائٹ. یس، عیینہ بن حسن نے حضرت عمر سے کہا، اے عمر، اللہ کی قسم تم نہ ہمیں ڈھنگ سے دیتے ہو نہ ہم میں عدل سے کام لیتے ہو. حضرت عمر نے اسے مارنے کا ارادہ کیا. الحر بن قیس بولے، امیر المومنین، اللہ کا ارشاد ہے کہ درگزر کرو، معروف کا حکم کرو اور جاہلوں سے اعراض کرو. راوی کہتے ہیں کہ یہ سن کر حضرت عمر رضی اللہ عنہ رک گئے کہ وہ اللہ کی کتاب پر مضبوطی سے جم جاتے تھے رضی اللہ عنہ. لیکن عمر جیسے صاحب عدل شخص کو جس نے بولا ہوگا وہ مومن تو نہیں ہوگا نا، کوئی منافق ہی ہوگا، کوئی اس کے دل میں کچھ ایسی ہی بات ہوگی یا کوئی غلط فہمی ہوگی. لیکن عمر کا صبر اور تحمل دیکھیے کہ اللہ کے کلام کی ایک آیت سن کر رک گئے. یہی ہے ایمان اور یہی ہے تقویٰ. حضرت یوسف علیہ السلام نے اپنے بھائیوں کو معاف کرتے ہوئے کہہ دیا تھا، آج تم پر ملامت نہیں، اللہ تمہاری کوتاہی معاف کرے، ورحم الراحمین. یہی بات نبی کریم صلی اللہ علیہ وسلم نے مجمع عام میں قریش کے اپنے جانی دشمنوں کے لیے کہی، جنہوں نے آپ کو اذیتیں دیں، شہر بدر کی اور لڑائیاں لڑی. فتح مکہ کے دن ان سے آپ نے فرمایا، جاؤ تم سب آزاد ہو. حدیث میں یہ بھی آیا ہے کہ پہلوان وہ نہیں جو کشتی میں پچھاڑ دے، یعنی ریسلنگ ہو اور وہ ہار جائے، خود جیچے اور دوسرے کو ہروا دے، پہلوان وہ ہے، شدید کہتے ہیں عربی میں اس کو، لیس الشدید. تو پہلوان کون ہے؟ جو غصے کے وقت اپنے اوپر قابو رکھے، یعنی جو خود کو کنٹرول نہ کر سکے وہ دوسرے پہ کنٹرول پا کر کر بھی کیا لے گا. ابن المبارک کے ایک شعر کا مفہوم ہے، جن سے تمہاری دوستی ہو جائے ان کے ساتھ شفقت اور قرابت کا سلوک کرو، ہر آدمی کی لغزش پکڑ کر نہ بیٹھ جاؤ. اس کو بھی لکھیے. کچھ لوگوں نے تو سوچا ہوا کہ وہ پولیس میں بھرتی ہوتے، اب یہ خواہش تو پوری نہ ہوئی تو وہ گھر والوں پہ بھرتی ہو جاتے ہیں، چھوٹی چھوٹی باتیں پکڑیں گے، ٹنگ سلپ پکڑیں گے، یہ تھا وہ، ان کا ایک بال دکھ رہا تھا، وہ اسکارف پہن کر غیبت کر رہی تھیں، وہ داڑھی رکھ کر جھوٹ بول رہے تھے. کیوں بھائی، آپ چوکی دار ہیں کیا؟ اللہ نے آپ کو نگران بنا کر بھیجا؟ ایسا کرو گے تو دنیا میں کوئی دوست نہیں ملے گا، یعنی ہر بندے میں کمی ہوتی ہے. تو پھر آپ تو لوگوں پہ تنقید کرتے جائیے اور تنہا رہتے جائیے. بس کہتے کہ انجیل میں لکھا ہے، جو تمہارے ساتھ زیادتی کرے اسے 7 بار معاف کر دو، 7 ٹائمز. جو شخص صفو درگزر اور اصلاح سے کام لے گا اس کا اجر اللہ پر ہوگا. گناہگار کو معاف کر دینے سے تمہارا دین، آبرو، دل سب محفوظ رہیں گے، کیونکہ بدلہ لینے کا خیال تمہارے اعصاب، خون، نیند، راحت اور عزت سب پر اثر ڈالے گا، دوسروں سے پہلے تمہیں نقصان پہنچے گا. ایک ہندی مثل ہے کہ جو آدمی اپنے آپ پر قابو پا لے وہ اس سے زیادہ بہادر ہے جو شہر فتح کرتا ہے. فرمایا گیا، بلا شبہ نفس انسانی برائی سے بھرا ہوا ہے، ان نفس لامارۃ بالسوء الا ما رحم ربی، سوائے اس کے جس پر میرا رب رحم فرمائے. تو کیا کچھ نہ سیکھ لیا ہم نے اس ایک ٹاپک سے، کہ توحید کی تجربہ گاہیں انسان کے غم ہوتے ہیں، تکلیفیں ہوتی ہیں جو آتی ہی اس لیے ہیں کہ ہماری توحید پختہ ہو. اور ہمارے والد کہا کرتے تھے، چاہے ایک ہی بار کیوں نہ ہو، زندگی میں ہر بندے کا امتحان ضرور ہوتا ہے توحید کا، کہ وہ اللہ پہ نظریں لگاتا ہے یا بندوں پہ. اور کچھ کے تو یہ امتحان بار بار ہوتے ہیں، کیونکہ پہلی دفعہ فیل ہوئے تو پھر دوبارہ تو پرچہ دینا ہی پڑے گا نا. دعا کیجئے کہ حضرت ابراہیم کی طرح فاتم مہنہ یہ ٹائٹل ہمیں بھی مل جائے. اور جب بھی اللہ میں ابتلا میں ڈالے، ویسے ابتلا ابراہیم اور ابوہ کی کیفیت ہو تو ہم بھی پورے کے پورے اتریں. تو کیا پتہ چلا کہ جب توحید کے امتحان ہوتے ہیں، مثلا لوگوں کی تکلیف ہو، لوگوں کی طرف سے کوئی بات ملے تو صبر کیجئے، لوگوں کی طرف سے غم ملے تو ان سے درگزر کیجئے، دنیا کی آزمائشیں آ جائیں تو اللہ پر بھروسہ کیجئے، اپنوں کی پہنچائی بھی ایذا آ جائے تو صلہ رحمی جاری رکھیے، اور ان جو غم اور آلام پر صرف اور صرف اللہ ہی کو پکاریے. کیا ہوگا درگزر سے، یا ہوتا کیا ہے درگزر، ہمیں تو یہ بھی نہیں پتا. در گزر جانے دیجئے، پیچھے نہ پڑے، اگنور کیجئے. پہلی بات ہے کہ لوگوں کی تکلیف کو برداشت کرنے کا نام درگزر ہے. دل کو صاف رکھنا اور اس کو سلامت رکھنا درگزر ہے. جو برا کرے اس کا بھلا کیا جائے، یہ ہے درگزر. غصے کو پی جانا درگزر ہے. دوسرے کی لغزشوں کو معاف کرنا درگزر ہے. احسان کے درجے پہ نیکی کرنا درگزر ہے. اللہ ہمیں درگزر کی توفیق دے. پھر آپ دیکھیے قرآن پاک کی چند آیات، نور 10، اللہ کا حکم کیا، ان کو چاہیے کہ معاف کر دے اور درگزر کرے. حکم تو تھا صدیق کو مستوں کے بارے میں، لیکن ہر ایک وہ اپنے لیے لے لے گا جس کو اللہ کا پیارا بننا. پھر اسی طرح سورت ہجر 85، مسلمانوں کو نصیحت، بس تو حسن و خوبی اور اچھائی سے درگزر کر لے. صفحاً جمیلہ کا لفظ ہے. پھر مسلمانوں کو نصیحت ہے آل عمران 134 میں، جو لوگ آسانی میں سختی کے موقع پر بھی اللہ کے راستے میں خرچ کرتے ہیں، پھر سرائے و درا کے لفظ ہے، غصہ پینے والے اور لوگوں سے درگزر کرنے والے ہیں. اللہ تعالیٰ ان نیک لوگوں سے محبت کرتا. اللہ ہمیں ایسے ہی لوگوں میں شامل کرے جن سے اللہ تعالیٰ محبت کرے. سوال پیدا ہوتا ہے کہ پھر مشکلات کے وقت کریں کیا. پہلی بات، تقدیر پر ایمان لائیے. جو بھی تکلیف پہنچی ہے وہ اللہ ہی کی قضاء و قدر سے ہے، اس کو مان لیجئے. تکلیف کو گناہوں اور خطاؤں کا کفارہ سمجھیے. بد اعمالیاں ختم کیجئے، یعنی برے کام چھوڑنے پڑیں گے نا. اور درجات کی بلندی کا ذریعہ سمجھیے مشکلات کو، تو آپ کو ساری مشکلیں ٹیچر لگیں گی. دیکھیے ٹیچر بھی یہی کچھ کرتے ہیں، استادوں کا تو کام ہی یہ ہوتا ہے کہ آپ ادھر ادھر جا رہے ہیں وہ آپ کو سیدھا کریں، آپ بھٹک رہے ہیں وہ سیدھا کریں. وقت پہ تو ٹیچرز کی بات کسی کو اچھی نہیں لگی. کیا آپ کو اچھی لگی تھی وہ بات جب ٹیچرز نے کہا تھا کہ آپ ایک منٹ لیٹ نہیں ہو سکتے، اور آپ کلاس میں کھا نہیں سکتے، اور آپ کو یہ سارا ایسے لکھنا پڑے گا؟ یاد کر لیں اپنے کسی بھی ٹیچر کو، زہر لگتی ہیں باتیں. اور جب کہ دین بھی نہ پتا ہو تو، اور جب دین پتہ لگ جائے تو پھر ٹیچرز کی باتیں بری لگیں، تو مان لیجئے کہ کچھ نہ کچھ گڑبڑ ہے. پھر اسی طرح سے آپ دیکھیے کہ انسان جب ان مشکلات کے اندر سے صبر سے، تسلیم و رضا سے نکل جاتا ہے نا، وہ اتنا حسین ہوتا ہے کہ ساری دنیا اس کے حسن کی گواہی دیتی ہے.